الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله أرسله إلى كافة الناس بشيرًا ونذيرًا وداعيًا إلى الله بإذنه وسراجًا منيرًا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وقال تعالى يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما وقال النبي صلى الله تعالى عليه وسلم يا معشر الشباب من استطاع منكم الباءة فليتزوج فإنه أغض للبصر وأحسن للفرج ومن لم يستطيع فعليه بالصوم فإنه له وجاء وقال النبي صلى الله تعالى عليه وسلم الدنيا كلها متاع وخير متاع الدنيا المرأة الصالحة وقال النبي صلى الله تعالى عليه وسلم أعظم النكاح بركة أيسره مؤونة وقال النبي صلى الله تعالى عليه وسلم وأتزوج النساء فمن رغب عن سنتي فليس مني أو كما قال عليه الصلاة والسلام یہ خطبہ نکاح ہے جو ابھی آپ کے سامنے پڑھا گیا جس میں قرآن پاک کی چار آیتیں اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے چار ارشادات आपके सामने पेश किए गए, अगर हर एक की कुछ थोड़ी थोड़ी वजाहत की जाए तो भी बहुत ज़्यादा वक्त दरकार है। एक हदीस जिसकी तरफ अभी मुफ्ती साहब ने अपने बयान में इशारा किया था, उसकी मुख्तसर वजाहत नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम और हजरात सहाबा रिदवानुल्लाह ताला अलैहि मजमईन के अमली नमूने की सूरत में पेश करता हूँ। हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद अभी आपने सुना, आज़मुन निकाह बरकतन अयसरुहु मुना, के सबसे ज़्यादा बरकत वाला निकाह वो है जिसमें कम से कम खर्च हो, कम खर्चा बाला नशीन, या उर्दू के अंदर बोला जाता है कहावत के तौर पर, कोई चीज़ हो जिसमें मसारिफ कम हो और फ़ायदा बहुत हो, तो उसको इस जुमले से ताबीर किया जाता है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं सबसे ज़्यादा बरकत किस में। देखो, हम लोग बरकत के पैमाने कुछ वो हैं जो हमने मुतय्यन किए हैं, और बरकत का पैमाना एक वो है जो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हमें बतलाया। हम तो यूँ समझते हैं बहुत सारे लोगों को दावत देंगे जिसमें उलमा वगैरह भी होंगे और उनको खिलाएंगे पिलाएंगे तो ज़्यादा बरकत होगी, लेकिन नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम तो फरमाते हैं कि सबसे ज़्यादा बरकत वाला निकाह वो है जिसमें सबसे कम खर्चा हो। खुद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के जितने भी निकाह हुए उनमें भी यही चीज़ थी, और हजरात सहाबा बड़े बड़े जो ख़ास ऊँचा मकाम रखते थे सहाबा की जमात में वो भी, और आम हजरात सहाबा सब के यहाँ इसी का अहतमाम होता था कि निकाह को ऐसी अहमियत नहीं दी जाती थी कि उसकी वजह से सारी दुनिया को जमा किया जाए। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के जो बहुत सारे निकाह हुए उनमें एक हजरत सफ़िया रदियल्लाहु ताला अन्हा भी है, उम्मुल मोमिनीन, जो कबीले बनू नज़ीर के सरदार हुई बिन अख़्तब की बेटी हैं। वो यहाँ कबीले बनू नज़ीर पहले तो मदीना मुनव्वरा में आबाद था, उसके बाद जब उनकी तरफ से कुछ गद्दारी अहद शिकनी हुई और उनका मुहासरा किया गया, और फिर अल्लाह तबरक तआला के हुक्म से उनको वहाँ से जिला वतन किया गया। जब ये लोग जिला वतन किए गए, इनके सरदार किस्म के लोग आकर खैबर में आबाद हुए। उन खैबर में आबाद होने वालों में ये हुई बिन अख्तब हजरत सफ़िया रजी अल्लाह तआला अन्हा का बाप भी है, बड़ा आलिम था, और नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की जो निशानियाँ नबी आखिरुज़्ज़मान की कुतुब साबिका में बयान की गई हैं उनसे वाकिफ था। जिस वक्त नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम हिजरत फरमाकर मक्का मुकर्रमा से मदीना मुनव्वरा तशरीफ़ लाए तो आपका पहला क़याम कुबा में था। ये बाकायदा कुबा आया और जहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ठहरे हुए थे वहाँ आपके साथ रात गुजारी आपका हाल मालूम करने के लिए, और वापस आने के बाद उसके भाई ने इससे पूछा कि क्या ये वही है? कहाँ, ये वही है। तो कहा हमें, तो कहा ना हमें उनकी पैरवी नहीं करनी, हम तो उनकी मुखालफत करेंगे। ये दो भाइयों की बात है और इसकी नकल करने वाली यही हजरत सफ़िया रज़ी अल्लाह ताला ना, और कोई बाहर का आदमी नहीं है जो सुन के गया हो। तो बहरहाल ये हजरत सफ़िया रज़ी अल्लाह ताला ना ये हुई इब्न अख्तब की बेटी हैं, वो बड़ा सरदार था। जिस वक्त नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने खैबर फतह किया और उसमें जो ग़ुलाम बांदियाँ आई, एक सहाबी ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से दरख्वास्त की कि मुझे ज़रूरत है एक आध बांदियाँ, आप इनायत फरमाएं। आपने कहा पसंद कर लो। उन्होंने अपने तौर पर इनको पसंद किया। अब ये उन बांदियों के अंदर ज़ाहिर सरदार की बेटी थी और अपने औसाफ़ और ज़ाहरी हुस्न जमाल की वजह से भी मुमताज़ थी। हजरात सहाबा और लोगों ने ऐसे मौके पर जब उनके हुजूर को मालूम नहीं था कि ये कौन है, कि इन्होंने किसको पसंद किया, लोगों ने आकर दरख्वास्त की कि अल्लाह के रसूल ये तो सरदार की बेटी हैं, इसलिए चाहिए कि वो आपके पास आवें چنانچہ نبی کریم صلی اللہ علیہ وسلم ان صحابی کو تو جو ہے چند کہتے ہیں کئی بانجیاں دے کر ان سے یہ ان کو حاصل کیا, اور پھر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ان کو آزاد کیا, اور آزاد کرنے کے بعد ان کے ساتھ نکاح کیا. تو یہ نکاح جو ہوا نبی کریم صلی اللہ علیہ وسلم کا وہیں خیبر سے مدینہ منورہ واپس جاتے ہوئے, حضور اکرم صلی اللہ علیہ وسلم کے ساتھ آپ کا لشکر تھا. خیبر جو فتح ہوا خیبر میں لشکر کی تعداد وہی تھی جو حدیبیہ کے موقع پر تھی, اس لیے کہ اللہ تعالیٰ کی طرف سے حکم دیا گیا تھا جو لوگ حدیبیہ میں آپ کے ساتھ ہیں انہی کو لے جانا ہے, کسی دوسرے نئے کو وہاں نہیں لے جانا ہے. خیر تو تقریباً 1500-1500 کی تعداد تھی. بس واپسی میں ایک جگہ پر پڑاؤ ہوا اور نبی کریم صلی اللہ علیہ وسلم نے حضرت صفیہ کو آزاد کر کے ان کے ساتھ نکاح کر لیا, اور پھر ان کے ساتھ وہیں جو ہے یعنی اسی دوران سفر آپ نے اپنا قیام راستے کے اندر بڑھا دیا. 3 دن مزید آپ صلی اللہ علیہ وسلم وہاں ٹھہر گئے اور وہاں خیمہ لگایا گیا. وہیں حضرت صفیہ رضی اللہ تعالیٰ عنہ کے ساتھ رخصتی ہوئی. تو پہلے دن جو ہے خلوت کے بعد جب صبح کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے چاہا کہ ان کا ولیمہ کیا جائے, تو ولیمہ میں آپ تو سفر میں تھے, آپ کے پاس کیا کچھ تھا نہیں. صحابہ سے کہا بھائی آپ کے توشہ دانوں میں جو کچھ ہو وہ لے آؤ. تو کھجور تھی, پنیر تھا, گھی تھا, جس کے توشہ دان میں جو تھا لے آیا, ایک چمڑا بچھا دیا گیا, اسی انہی چیزوں کو ملا کر کے جو ہے اس کا گویا ایک میٹھا حلوہ تیار کیا گیا. اور پھر حضرت انس رضی اللہ تعالیٰ عنہ جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے خادم تھے, ان سے حضور نے فرمایا بھائی جو بلا لو لو. حضور نے کسی کا نام نہیں لیا, ان کی ثوابدید پر چھوڑ دیا, جو قریب تھے ہم لوگ ان کو بلا لیا اور شریک ہو گئے. پورا لشکر وہاں ایک ہی, وہاں کوئی دوسرا آدمی نہیں تھا, پورے میدان میں لشکر پھیلا ہوا پڑا ہے, لیکن سب کو بلانے کا نہ تو اہتمام کیا گیا, اور جن کو بلایا گیا ان کی تعین بھی نبی کریم صلی اللہ علیہ وسلم نے نہیں کی, بلکہ حضرت انس کے اوپر چھوڑ دیا گیا تھا. بہرحال یہ ولیمہ ہو گیا. اب جب وہاں سے روانگی کا وقت آیا تو چونکہ دوسرے صحابہ جو اسی میدان میں ٹھہرے ہوئے تھے, یہ نکاح جب ہوا اس نکاح کی مجلس میں سب کو بلانے کا اہتمام نہیں کیا گیا تھا, اور ولیمہ میں بھی سب شریک نہیں ہوئے تھے. جب روانگی کا وقت آیا اور آپ نے چونکہ ان کے ساتھ خلوت اور تنہائی کی تھی, تو وہ صحابہ جن کو نکاح کا پتہ نہیں تھا اور ولیمے کا پتہ نہیں تھا, وہ آپس میں چرچا کرنے لگے کہ ان کے ساتھ نبی کریم صلی اللہ علیہ وسلم کا نکاح ہوا ہے یا بحیثیت باندی کے نبی کریم صلی اللہ علیہ وسلم نے ان سے فائدہ اٹھایا ہے. تو اب آخر میں جب بحث ہوئی تو فیصلہ یہ ٹھہرا کہ اب ذرا دیکھو روانگی کے وقت نبی کریم صلی اللہ علیہ وسلم اگر ان کو مکمل پردہ کراتے ہیں تو یہ دلیل ہے اس بات کی کہ ان کے ساتھ نکاح ہوا ہے, چنانچہ آپ نے پردہ کرایا. تو اب دیکھو حضرت گنگوئی رحمۃ اللہ علیہ بخاری شریف کی اس حدیث کی تشریح فرماتے ہوئے فرماتے ہیں کہ یہاں معلوم ہوا کہ سب کو وہاں شریک کیا نہیں ہے, یعنی جو موجود ہیں ان کو باہر سے بلانے کی بات تو دور رہی, آپ صلی اللہ علیہ وسلم نے اتنا زیادہ گویا سادگی کا اہتمام کیا. اسی طرح حضرات صحابہ میں حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ بڑے جلیل القدر صحابی اور اشر مبشرہ میں ان کا شمار ہے, اور نبی کریم صلی اللہ علیہ وسلم نے جن کے پیچھے نماز ادا کی ہے ان میں سے ایک یہ بھی ہیں. حضرت عبد الرحمن بن عوف ایک سفر میں حضور قضاء حاجت کے لیے تشریف لے گئے تھے, دیر ہوئی اور نماز کا وقت ہو گیا, صحابہ نے انہی کو کھڑا کر دیا. حضور فارغ ہو کر جب آئے انہوں نے محسوس کیا پیچھے ہٹنا چاہا, آپ نے اشارہ فرما دیا, انہی کے پیچھے نبی کریم صلی اللہ علیہ وسلم نے نماز ادا فرمائی. بہرحال بڑے اونچے مقام کے حامی تھے حضرت عمر رضی اللہ تعالیٰ عنہ, نے اپنی وفات کے وقت جن حضرات کو اپنے جانشین کے طور پر مقرر کرنے کے لیے نام تجویز کیے تھے کہ ان میں سے کسی ایک کو تجویز کیا جائے, ان میں یہ بھی ہیں. بڑے مالدار صحابی تھے, ان کے حالات میں لکھا ہے کہ ان کی وفات کے وقت انہوں نے جو مال چھوڑا تھا سونا اتنی مقدار میں تھا کہ اس کو تقسیم کرنے کے لیے باقاعدہ کلہاڑوں سے توڑا گیا. اتنے بڑے مالدار ایک مرتبہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی مجلس میں حاضر ہوئے اور ان کے کپڑے کے اوپر ایک پیلے رنگ کا دھبا تھا. اس زمانے میں عورتیں एक मखसूस खुशबू इस्तेमाल करती थी जो ज़ाफ़रान के मिलावट से तैयार की जाती थी, और वो औरतों ही की मखसूस खुशबू थी, मर्द उसको इस्तेमाल नहीं कर सकते थे उस ज़ाफ़रान की वजह से। तो उनके कपड़े पर ये धब्बा जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने देखा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, अब्दुर्रहमान ये क्या? जाहिर है ये खुशबू तो वो थी जिसको वो खुद इस्तेमाल नहीं कर, जैसे आप अपने किसी दोस्त के शेरवानी पर ये औरत का बाल देखेंगे तो पूछेंगे, भाई ये कहाँ से आया? पूछने की चीज़ है। तो बहरहाल हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने पूछा तो उसके जवाब में इन्होंने अर्ज़ किया कि अल्लाह के रसूल, मेरा निकाह हुआ। गोया निकाह की वजह से उस दुल्हन के साथ, नई बीवी के साथ जो खलत मलत हुआ, उस दौरान में उसकी खुशबू का असर कपड़े के ऊपर आ गया। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पूछा कि किसके साथ निकाह किया? कहा एक अंसारी औरत के साथ। कहा मेहर में क्या दिया? कहा कि एक गुटली भर सोना दिया। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, औलिम वलव बेशातिन, बुखारी की रिवायत है कि वलीमा करो चाहे बकरी ही का सही। अब देखो यहाँ कई चीज़ें गौर करने की और समझने की हैं। पहली बात तो यह है कि हज़रत अब्दुर्रहमान इब्न औफ रज़ी अल्लाह तआला अन्हु ने इतने जलील क़द्र और बड़े सहाबी और हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के साथ इतना करीबी ताल्लुक़ होने के बावजूद अपनी शादी और निकाह में हुज़ूर को दावत देने की ज़रूरत महसूस नहीं। इतना ही नहीं बल्कि दावत निकाह तो कर लिया, बाद में भी इत्तिला नहीं की। ये तो इत्तेफाक की बात कि वो मजलिस में आए, उनके कपड़े पर दाग था, उस दाग के मुतालिक खुद हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने जो है उस वजाहत पूछी, चाहा, उसके जवाब में भेद खुला। और जब भेद भी खुला तो हुज़ूर ने कोई शिकवा नहीं किया, अब्दुर्रहमान ये क्या बेरुखी की बात है, अकेले अकेले निकाह कर लिया, हमको नहीं बुलाया। आज क्या होता है, आज अगर किसी दोस्त का निकाह हो गया हो और दूसरे दोस्तों को अगर दावत न दी गई हो तो पता नहीं क्या क्या कहते हैं, कितने शिकवे शिकायतें। यहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बिल्कुल ये नहीं फरमाते, क्योंकि अभी जैसा कि आपने सुना, एक आदमी की एक ज़रूरत है ये ज़िंदगी जैसे और ज़रूरत है। मैं मिसाल दिया करता हूँ, जैसे आप का कोई आपका तिजारती मशगल, आपकी कोई दुकान है और आप अपनी उस तिजारत की गरज से जो है चाइना गए कुछ ख़रीदारी करने के लिए। जब वहाँ से वापस आए, चार पाँच दिन के बाद आपका कोई दोस्त मिला, भाई कहाँ गए थे? कहा वो चाइना गया था ख़रीदा। अच्छा चाइना गए, हमको इत्तला भी नहीं की। अगर वो ऐसा जुमला बोलेगा तो आप क्या कहेंगे? अरे भाई मेरी तो तिजारत है, मैं कहाँ चाइना भी जा सकता हूँ, न्यूयॉर्क भी जा सकता हूँ, फलां जगह भी जा सकता हूँ, जब जाऊँगा तुझे क्या कहता फिरूँगा, यही जवाब देगा ना। तो भैया एक तबीयी चीज़ है, रोज़मर्रा का एक रूटीन है। तो इसी तरीके से निकाह जो है एक आदमी की ज़िंदगी की ज़रूरत है, ये उसके अंदर दूसरों को बुलाया जाए। ये कोई हाँ शरीयत ये ज़रूर कहती है कि भाई ऐसे मौके पर लोगों को इत्तिला हो, इसलिए बाकायदा उसका ऐलान होना चाहिए। इब्ने माजा शरीफ की रिवायत के अंदर है, हुज़ूर ने इरशाद फरमाया, आलिनु हादल निकाह वजालू हो फिल मसाजिद, इस निकाह का ऐलान करो और ये निकाह मस्जिद में होना चाहिए। मस्जिद एक आम जगह है, वहाँ होगा तो उसका ऐलान खुद ब खुद होगा। बहरहाल मैं ये अर्ज़ करने जा रहा था कि न तो उन्होंने पहले इत्तला की, न बुलाया, न बाद में इत्तला की, और फिर जब हुजूर को उसका पता चला तो हुजूर ने भी कोई शिकवा नहीं किया। हाँ इस निकाह वाले अमल की नस्बत से एक सुन्नत थी जिसकी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तालीम दी। क्या फरमाया? औलिम वलव बिशातिन, वलीमा कर लो चाहे बकरी का सही। देखो वलीमा करने की ताकीद की, ये नहीं फरमाया हमें भी बुला लीजिए वलीमे में, ये नहीं है अंदर, वलीमा कर लो। तो मालूम हुआ कि एक मोमिन को वही तरीक़ा इख्तियार करना चाहिए जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया और हजरत सहाबा जिसका अहतमाम करते थे। यही चीज़ हमारे लिए बरकत की है और यही वो चीज़ है जिसके नतीजे में हमें इत्मीनान वाली इज़्दिवाजी ज़िंदगी नसीब होती है। आज हमने इस निकाह को अपने लिए बोझ बना दिया, उसमें ऐसी जो है रस्में आपने अपना लाजिम कर ली कि उनके पाबंदी के नतीजे में बहुत से मतलब आदमी बहुत सारी मुश्किलात का शिकार होता है। माली एतबार से उसका तहम्मुल न होने की वजह से लोगों से कर्ज़ा लेना पड़ता है और बड़े बाद में जा कर के उसके बड़े नुकसानात होते हैं, लेकिन शरीयत ने ऐसा कोई हुक्म दिया नहीं, इसलिए ज़रूरत है इसी सादगी के साथ निकाह किया जाए। जितने सादा निकाह होंगे उतना آسانی کے ساتھ مسئلہ حل ہو جائے گا. حضرت مولانا محمد عمر صاحب پالن پوری رحمۃ اللہ علیہ ایک عجیب جملہ فرمایا کرتے تھے کہ نکاح اگر سستا ہوگا تو زنا مہنگا ہو جائے گا, اور نکاح اگر مہنگا بنا دیا تو زنا سستا ہو جائے گا. تو حقیقت تو یہ ہے کہ ہمیں معاشرے کو انہی بنیادوں کے اوپر قائم کرنے کی ضرورت ہے جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہمیں بتلائی. بڑی مسرت اور خوشی کا مقام ہے کہ بھائی یہاں ہم اس وقت مسجد میں اسی سنت کی ادائیگی کے لیے جمع ہیں, اور اللہ تعالیٰ بڑی آسانی اور سہولت اور سادگی کے ساتھ یہ کام انجام دلوا رہے ہیں. دعا کر لیجیے بھائی. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلی آلی سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللہ اس نکاح میں بے انتہا خیر و برکت مقدر فرما, زوجین میں آپس میں مودت و رحمت پیدا فرما, ہر ایک کو ایک دوسرے کے حقوق کی ادائیگی کا زیادہ سے زیادہ اہتمام نصیب فرما کر آپس کی حق تلفیوں سے ان کی پوری پوری حفاظت فرما. اللہ نیکی اور بھلائی کے کاموں میں ہر ایک کو ایک دوسرے کا معین و مددگار, اور گناہ اور برائی کے کاموں سے ایک دوسرے کی حفاظت کا ذریعہ بنا. اللہ اس دیوازی زندگی کی حقیقی خوشیوں سے ان کو مالا مال فرما کر خوشگوار اور قابل رشک ازدواجی زندگی عطا فرما. اللہ اس نکاح کو نگاہوں اور شرمگاہوں کی عفت و عصمت و پاکیزگی اور اولاد صالح کے وجود میں آنے کا ذریعہ بنا. ان دونوں کی روزی میں بھی اللہ برکت اور وسعت عطا فرما, اور نکاح کی نسبت سے جتنی خیر اور بھلائی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے مانگی اور بتلائی ہے ان دونوں کو عطا فرما, اور نکاح کی نسبت سے جن شروع اور برائیوں سے پناہ چاہی گئی ہے اللہ اس سے ان کی پوری پوری حفاظت فرما. اے اللہ ہم سب حاضرین مجلس کے گناہوں کو معاف فرما, ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما, جو جس مصیبت میں گرفتار ہے اللہ اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی اللہ آپ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اس مجلس میں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى اله وصحبه اجمعين برحمته.